नमस्कार, रेडियो बालसिकाई कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूको लागि तयार पारिएको कार्यक्रमको यो 9 अङ्कमा यहाँहरूलाई स्वागत छ।
यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेशागत विकास तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको कार्यक्रम हो। यो कार्यक्रम रातबङ्गला फाउन्डेसन, रातबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबीपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकहरूका लागि रोचक कुराकानी, आकर्षक शिक्षण विधिहरू लिएर आएका छौँ। साथै अभिभावकहरूका लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौँ।
आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू भएकाले तपाईँहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
शिक्षक साथीहरू, कार्यक्रमको पहिलो खण्डमा आज हामी गणित अन्तर्गत 5 थप्ने खेल खेल्छौँ। यो खेल खेल्नको लागि कापी र कलम अगाडि राख्नुपर्छ।
यो खेलमा हामी कुनै नम्बर भन्छौँ, तपाईँहरूले त्यो नम्बरमा 5 जोडेर भन्नुपर्छ। जस्तै उदाहरणको लागि हामीले 10 भन्दा 10 मा 5 जोडी 15 भन्ने उत्तर आफ्नो कापीमा लेख्नुपर्छ।
उदाहरण पुनः एकपटक, हामीले 8 भन्दा तपाईँले 8 मा 5 जोडी 13 भन्नुपर्छ वा कापीमा लेख्नुपर्छ। तपाईँहरूले राम्रोसँग बुझ्नुभयो होला नि, होइन? लौ अब खेल सुरु गरौँ है त। 5 10 10 17 17 28 28
31 31
33 33
42 42
54 54
67 67
69 69
तपाईँहरूले यसको उत्तर लेख्नुभयो होला। अब 10 वटा हिसाबमा कतिवटा सही जवाफ आयो भनेर जाँच्नुहोला। जवाफ यस्तो छ,
10 15 22 33 36 38 49 72 र 104।
तपाईँहरूले यो खेल जस्तै 2 थप्ने 6 थप्ने 10 थप्ने आदिमा पनि आफ्नो विद्यार्थीहरूलाई खेलाउन सक्नुहुन्छ।
यो खेलबाट विद्यार्थीहरूको अङ्क सम्बन्धी राम्रो धारणा हुने र जोड क्रिया सजिलै गर्न सक्ने हुन्छन्। अझ उनीहरूलाई उत्तर शुद्ध भाषामा भन्न लगाउँदा, जस्तै 5 मा 5 थपे 10 हुन्छ भनी, यसले उनीहरूको भाषिक विकासका साथै गणितीय भाषा पनि राम्रो हुन्छ।
शिक्षक साथीहरू, अब गणितको अर्को खेल मेरो गल्ती पत्ता लगाऊ भन्ने खेल पनि हामी खेल्छौँ।
यस खेलमा हामीले केही गणितीय समस्या र यसका समाधानहरू भन्दै जान्छौँ। हामीले सही समाधान भन्दा तपाईँहरूले ठिक र गलत समाधान भन्दा बेठिक भनी भन्नुपर्छ। यसका लागि ध्यान दिएर सुन्नुपर्छ है।
जस्तै उदाहरणका लागि 5 मा 5 जोड्दा 10 हुन्छ, यहाँ हाम्रो समाधान सही छ, तसर्थ तपाईँहरूले ठिक भन्नुपर्छ।
10 मा 10 घटाउँदा 20 हुन्छ, यो उत्तर गलत भएकाले तपाईँहरूले बेठिक भनी भन्नुपर्छ।
बुझ्नुभयो होला। ल अब खेल सुरु गरौँ।
19 मा 5 घटाउँदा 16 हुन्छ, 19 मा 5 घटाउँदा 16 हुन्छ,
24 मा 10 र 6 जोड्दा 40 हुन्छ, 24 मा 10 र 6 जोड्दा 40 हुन्छ,
सातमा सात जोडेर सात घटाउँदा सात नै बाँकी हुन्छ। सातमा सात जोडेर सात घटाउँदा सात नै बाँकी हुन्छ।
पाँच पाँच पटक जोड्दा पचपन्न हुन्छ। पाँच पाँच पटक जोड्दा पचपन्न हुन्छ।
चौबिसमा बिस जोडेर चौबिस नै घटाउँदा बिस हुन्छ। चौबिसमा बिस जोडेर चौबिस नै घटाउँदा बिस हुन्छ।
एकले एकलाई दस पटक गुणन गर्दा गुणनफल दस हुन्छ। एकले एकलाई दस पटक गुणन गर्दा गुणनफल दस हुन्छ।
सयलाई शून्यले गुणन गर्दा गुणनफल सय हुन्छ। सयलाई शून्यले गुणन गर्दा गुणनफल सय हुन्छ।
सयको चौथाई पच्चिस हो। सयको चौथाई पच्चिस हो।
एकको आधा आधा नै हो। एकको आधा आधा नै हो।
आधाको आधा चौथाई हो। आधाको आधा चौथाई हो।
शिक्षक साथीहरू, तपाईँहरूलाई यो खेल पक्कै पनि सजिलो र रमाइलो लाग्यो होला। यस्ता खेलहरू तपाईँहरूले आफ्नो कक्षाका विद्यार्थीहरूलाई पनि खेलाउन सक्नुहुन्छ।
मेरो गल्ती पत्ता लगाऊ खेल तपाईँले गणितमा मात्रै नभई अन्य विषयमा पनि खेलाउन सक्नुहुन्छ। कुन विषयमा कसरी खेल्न सकिन्छ भन्ने कुरा पत्ता लगाई हामीलाई लेखेर पठाउनुहोला है।
गणितका यस्ता खेलहरू तपाईँहरूले पाठको सुरुमा, बिचतिर र अन्त्यतिर गर्दा पढाइमा रमाइलो वातावरण सृजना हुन्छ।
यसले विद्यार्थीहरूमा बौद्धिक रूपमा गणितीय क्रिया गर्न सक्ने, गणितीय क्रियाहरू गर्न छिटो हुने हुन्छ।
शिक्षक साथीहरू, कक्षा कोठा व्यवस्थापन अन्तर्गत आज हामी विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बनाउन हामीले कक्षा कोठाबाट नै सुरु गर्नुपर्छ भन्ने बारे चर्चा गर्नेछौँ। अब रातो बङ्गला फाउन्डेसनका प्रशिक्षक सिलु कर्मचार्यबाट यस विषयमा केही जानकारी लिऊँ।
नमस्ते सिलु मिस।
नमस्ते।
आज हामी विद्यार्थीहरूलाई कक्षा कोठाबाट चाहिँ जिम्मेवारी नागरिक तयार कसरी पार्न सकिन्छ भन्ने बारेमा छलफल गर्छौँ। विद्यार्थीहरूलाई कसरी जिम्मेवारी बनाउन सकिन्छ, यसको लागि शिक्षकले के गर्न सकिन्छ होला मिस?
कक्षा कोठामा चाहिँ विद्यार्थीहरूले कुनै न कुनै किसिमको काम गर्न सक्छ। अब उनीहरूलाई जिम्मेवार बनाउन शिक्षकले कक्षा कोठामा उनीहरूले गर्न सक्ने किसिमको कामहरू जिम्मा दिएर अथवा कामहरू गर्ने मौका दिएर उनीहरूलाई जिम्मेवार बनाउन सक्छौँ।
कक्षा कोठामा उनीहरूलाई काम दिने भन्नुभयो, यो काम कसरी बाँडफाँड गर्न सकिन्छ होला नि?
अब त्यसको लागि चाहिँ के भने, विद्यार्थीहरूलाई कक्षा कोठाबाट जिम्मेवारी जिम्मा दिनको लागि चाहिँ कामको बाँडफाँड गर्नुपर्दछ। किनभने सबै काम सबै बच्चाहरूले एकैचोटि त गर्न सक्दैनन्। त्यसको लागि शिक्षकले एउटा जिम्मेवारी चार्ट अथवा हामीले कार्यतालिका पनि भन्छौँ, त्यो कार्यतालिका बनाएर विद्यार्थीहरूलाई सोही जिम्मा अनुसारको कामहरू गर्न अथवा गराउन सकिन्छ।
त्यो तपाईँले आफ्नो कक्षा कोठामा चाहिँ यो कार्यतालिका बनाएर विद्यार्थीहरूलाई जिम्मेवारी बाँडफाँड गर्नु भएको छ होला, यसको प्रक्रिया चाहिँ के होला मिस, कसरी गराउन सकिन्छ यो?
अब सबभन्दा सुरुमा यो काम वर्षको सुरुवातमा हामीले यो काम गर्छौँ। बच्चाहरू एक दुई हप्ता स्कुल आइसकेपछि हामीले एउटा जिम्मेवार चार्ट अथवा कार्यतालिका बनाउँछौँ। यसको लागि हामी सुरुमा चाहिँ के गर्छौँ भने एउटा बैठक बसाउँछौँ बच्चाहरूलाई, अनि त्यस बैठकमा चाहिँ कक्षालाई राम्रो पार्न अथवा कक्षाको कामहरू सजिलो पार्न हामी के कस्ता कामहरू गर्न सक्छौँ त भनेर हामी विद्यार्थीहरूसँग कुराकानी गर्छौँ। अनि उनीहरूसँग अलिअलि उनीहरूको विचारहरू पनि हामी लिन्छौँ, अनि हामीले पनि भन्छौँ यसो यसो गरी कसो होला भनेर हामी सोध्छौँ, अनि हामीले आफूले पनि भन्छौँ। त्यसपछि उनीहरूले दिएको उत्तरलाई हामीले चाहिँ पालो पालो गरी कालो पार्टी अथवा सेतो पार्टीमा चाहिँ हामी टिप्दै जान्छौँ। अनि उनीहरूले भनेको जुन त्यो कामको सूची छ नि, त्यो मध्ये चाहिँ हामीले फेरि बसेर फेरि छलफल गर्छौँ कि सबभन्दा जरुरी कुन चाहिँ हो भनेर, किन उनीहरूले त अनेक भन्छ, कसैले के भन्ला, कसैले के अलि धेरै जरुरी नभन् नहुने काम पनि भन्न सक्ला। त्यसैले हामीले चाहिँ त्यसबाट एकदमै चाहिने कक्षा कोठालाई राम्रो पार्न अथवा सजिलो पार्न चाहिने बढीमा 10 वटा काम, कम्तीमा 5 अथवा 6 वटा काम चाहिँ हामीले छनौट गर्छ। जस्तै एउटा उदाहरणको लागि, कक्षा कोठा सरसफाई गर्ने, बेन्च डेस्क मिलाउने, सेतो पाटी सफा राख्ने अथवा लाइन मिलाउने काम, कपीहरू सङ्कलन गर्ने अथवा कपीहरू वितरण गर्ने काम, अनि मोनिटरको काम, समाचार पढ्ने काम, यस्तो कामहरूलाई चाहिँ हामीले चाहिँ एउटा कक्षाको लागि चाहिने काम भनेर हामीले जान्छौँ। अब यो कामहरूमा पनि के गर्ने हो त भनेर हामी विद्यार्थीहरूलाई स्पष्ट पारिदिन्छौँ। यो काममा बच्चाले कुन कुन काम गर्नुपर्छ भनेर हामीले उनीहरूलाई स्पष्ट पारिदिन्छौँ। त्यसपछि चाहिँ कामलाई चाहिँ हामीले कक्षा कोठामा कतिजना बच्चा छ हेरिकन, हरेक कामको लागि 2 जना अथवा धेरै बच्चाहरू छन् भने 4 जना समेत एउटा जिम्मामा दिन सक्छौँ। यो कार्यतालिकामा चाहिँ एउटा पकेट चार्ट जस्तै बनाउँछौँ र त्यो हरेक पकेटमा चाहिँ बच्चाहरूको नाम लेखेर अनि त्यसमा राखिदिन्छौँ।
तर उनीहरूले चाहिँ आफ्नो यो काम हो भनेर चाहिँ कसरी थाहा पाउँछ?
यसको लागि चाहिँ हामीले चाहिँ के गर्न मिल्छ भने, एउटा चार्ट बनाउँदाखेरि त्यो जुन कार्यतालिका भन्यो नि, कार्यतालिकाको हामीले कुराकानी गरेर हामीले निर्णय गर्छौँ होइन, यो काम भनेर, त्यो त्यसको लागि देखाउनको लागि चाहिँ तालिका बनाउँदा एउटा पकेटको पकेट चार्ट, गोजी चार्ट बनाउने होइन, कक्षामा भएको विद्यार्थीहरूको नाम चाहिँ त्यो सानसानो चार्ट पेपरमा लेखेर कामको गोजीमा चाहिँ राख्ने होइन, अनि त्यसमा त्यो लेबल पनि गरिदिने, यो काम कुन कुन काम हो भनेर त्यो लेखिदिएको हुन्छ त्यो हरेक गोजीमा। अनि त्यसपछि त्यो गोजीभित्र चाहिँ हरेक विद्यार्थीको नाम, यो काम यसले गर्ने, यो काम यसले गर्ने भनेर नाम चाहिँ त्यो गोजीको चार्टभित्र राखिदिनुपर्छ। अनि त्यो नाम छान्ने क्रममा पनि कसले कुन काम गर्ने भन्ने कुरा गर्दाखेरि पनि बच्चाहरूलाई नै गराउनु दिए पनि हुन्छ, कसले कुन काम गर्नु मन लाग्छ त भनेर हामीले सोच्ने होइन, अनि उनीहरूले भने अनुसार अनि उनीहरूको नाम चाहिँ त्यो गोजी चार्टमा दिने गर्न सकिन्छ।
अब विद्यार्थीहरूले काम त पायो, तर के सबै विद्यार्थीहरूले काम गर्न मौका पाउँछन् त? यसको लागि के ध्यान दिनुपर्ने कुराहरू अथवा याद गर्नुपर्ने कुराहरू पनि हुन्छ होला?
किनभने अब काम हामी बाँडफाँड गरिदिन्छौँ, नाम लेखिदिन्छौँ, तर त्यही काम होइन हरेक दिन एउटै एकै विद्यार्थीले गर्दाखेरि पनि रमाइलो हुँदैन होइन, त्यसैले हामीले के याद गर्नुपर्छ भने, हरेक बच्चाले चाहिँ कुनै पनि काम सबै गर्न पाउने मौका पाउनुपर्छ। सो के गर्ने भने, हप्ताको एकचोटि चाहिँ सकेसम्म त्यो कामलाई चाहिँ हामीले परिवर्तन गरिदिनु पर्दछ। जस्तै अब 2 जना बच्चा ए र बच्चा 2 ले कुनै काम यो हप्ता गरेको छ भने त्यो काम चाहिँ अनि अर्को काममा चाहिँ हामीले त्यसलाई क्लकवाइज रूपमा त्यसलाई परिवर्तन गर्दै जान सक्छौँ होइन। यसो गर्दाखेरि के हुन्छ भने, सबैजना बच्चाहरूले चाहिँ सबै किसिमको काम चाहिँ गर्न पाउँछौँ गोजी चार्ट, त्यो चाहिँ फेरि देख्ने ठाउँमा पनि हुनु पर्दछ। तर यति हो भन्नेमा सबै काम फेरि विद्यार्थीलाई गर्न लगाएर शिक्षक चुप लगाएर बस्ने चाहिँ होइन, उनी शिक्षकले चाहिँ के गर्नुपर्दछ भने, निरीक्षण चाहिँ गर्नुपर्दछ, कतिको काम कतिजनाले गरेको छ, काम राम्ररी गरेको छ कि छैन भनेर चाहिँ अब निर्देशन चाहिँ दिइराख्नुपर्छ टाइम टाइममा होइन। अब कुनै कुनै बेला बच्चाहरूले आफ्नो जिम्माको काम नगरेको पनि हुनसक्छ, त्यो पनि राम्रोसित उनीहरूलाई भनिदिनुपर्छ। कसैले राम्रो काम गरेको छैन भने किन गरेनौ त भनेर हामीले प्रश्न पनि सोध्नुपर्छ अथवा बैठक बसेर छलफल गर्नुपर्छ कि काम चाहिँ किन किन त आज काम गर्न बिर्स्यौ, उनीहरूलाई अब सम्झाउनु पनि पर्यो। सानो बच्चाहरू त सानो नै हुन्छ, यो उमेरको बच्चाहरू हाम्रो प्राथमिक तहको बच्चाहरू 5 देखि 11 वर्षको हुन्छ होइन, भनेपछि उनीहरू विद्यालयमा आउँदाखेरि यो जुन हामीले काम दिन्छौँ नि कक्षामा दिने कामहरू चाहिँ उनीहरू गर्न सक्ने भइसकेको हुन्छ। यो उमेरमा चाहिँ उनीहरू अलिकति जिज्ञासु पनि हुन्छ, उत्साहित स्वभावको पनि हुन्छ, अनि अब फेरि यो उमेरको बच्चाहरू एकै ठाउँमा बसिराख्ने पनि सक्दैनन् होइन, त्यसैले अब उनीहरूलाई त्यो उनीहरूको त्यो जुन उत्साहित स्वभावलाई हामीले कायम राख्नको लागि चाहिँ उनीहरूले गर्न सक्ने कामलाई लिएर त्यही जिम्मा चार्ट गरेर उनीहरूलाई बाँडफाँड गर्दाखेरि चाहिँ धेरै फाइदा चाहिँ हुन्छ होइन। अनि हामीले अब मेरो आफू शिक्षक भएको नाताले मेरो आफ्नो ऊ अनुसार चाहिँ के छ भने काम गर्न सबैले गर्छन्, उनीहरूलाई गर्नलाई पनि उनीहरू रमाइलो मान्छन् गर्छन् पनि, अनि अब यसबाट धेरै फाइदाहरू पनि हुन्छ।
के कस्ता फाइदाहरू हुन्छन्?
सबभन्दा पहिला त के भने उनीहरूलाई आफू विद्यार्थी भएर कक्षामा आफ्नो महत्त्व थाहा पाउन सक्छ। त्यस्तै गरी अब कक्षा कोठामा पनि उनीहरूले यसरी काम गर्दाखेरि उनीहरूलाई के भावना आउँछ भने कि म पनि यो कक्षाको एउटा मेम्बर हो होइन, म यो कक्षा कोठामा मैले के गर्न सक्छु, मैले कुनै किसिमको देन दिएको छु भनेर एउटा मर्यादित रूप भावना आउँछ होइन। अनि आफूले जिम्मा बहन गरेको गर्दाखेरि उनीहरूलाई चाहिँ आफू अलिकति कक्षा कोठाको एउटा सदस्य हुँ भन्ने चाहिँ उनीहरूलाई राम्रो लाग्छ आफूलाई। अर्को के भने उनीहरू विद्यालय नियमित रूपमा आउन थाल्दछन् किनभने उनीहरूलाई थाहा हुन्छ मेरो आज यो जिम्मा गर्नु छ त्यसैले म स्कुल जानै पर्छ भनेर, अनि उनीहरूलाई विद्यालयमा आइराख्ने त्यो इच्छा पनि बढ्छ होइन। अनि अब कसैको अब के त्यो दिनमा केही काम छ भने फेरि म गएन भने फेरि मेरो काम नहुन सक्ला भन्ने पिरले पनि आउँछ। र यो किसिमको जिम्मा सबैलाई लगाइदिँदाखेरि के हुन्छ भने जुन स्कुलमा कोही कोही बच्चाहरू निरन्तर रूपमा स्कुल नआउनु पनि हुन्छ नि होइन, स्कुल नआउने जुन प्रक्रिया हुन्छ त्यो चाहिँ रोक्न सकिन्छ। निरन्तर रूपमा बच्चाहरू दिनदिनै स्कुल आउने जुन प्रक्रिया छ त्यसलाई पनि यसले धेरै मद्दत गर्दछ।
तपाईँले आफ्नो कक्षा शिक्षणमा यो कार्यतालिका बनाएर पढाउनु भएको छ अनि यसको फाइदाहरू बुझ्नु भएको छ, अब सोही अनुसार चाहिँ हाम्रो शिक्षकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त?
अब के भन्न चाहन्छु भने अब मैले पढाएको त अब धेरै वर्ष भइसक्यो होइन, अनि अब यो जुन कार्यतालिका पनि हामी हरेक वर्ष नै बनाउँछौँ, यसको सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने सबै बच्चाले चाहिँ के महसुस गर्नुपर्दछ भने चाहिँ यो काम राम्रो यो काम नराम्रो भन्ने चाहिँ उनीहरूले मनमा त्यो राख्नु हुँदैन। अब जस्तै कक्षा कोठा सफा गर्ने एउटा काम हुनसक्छ, कक्षा अथवा मोनिटर गर्ने काम हुनसक्छ, तर यस्तो कस्तो हुन्छ भने बच्चाहरूले चाहिँ मोनिटर हुने लाइन मोनिटर हुने चाहिँ उनीहरूलाई ठुलो काम जस्तै लाग्छ लाग्न सक्छ, अनि सरसफाइ गर्ने अथवा सानोतिनो काम चाहिँ सानो काम भन्ठान्न सक्छन् होइन। हामीले चाहिँ के उनीहरूलाई महसुस गराउनु पर्छ भने सबै काम बराबरै हुन्छ, कुनै काम सानो अथवा ठुलो होइन भन्ने त्यो भावना चाहिँ उनीहरूमा जगाउनु पर्दछ। यसो गर्दाखेरि के हुन्छ भने बच्चाहरू ठुलो भएपछि पनि उनीहरूले कुनै पनि काम होइन हाम्रो समाजको कामहरूलाई चाहिँ उनीहरूले मान उनीहरूले होइन बराबर रूपमा चाहिँ उनीहरूले बुझ्न सक्छन् कि सबै काम आफ्नो आफ्नो ठाउँमा चाहिँ महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्छ। त्यही हो मेरो विचार। अनि अर्को एउटा के यसमा सबभन्दा ठुलो अर्को फाइदा के भने कक्षा कोठामा एउटा शिक्षकको धेरै नै काम हुन्छ होइन, पुरा दिनमा यताउता दौडिने काम हुन्छ, धेरै नै काम हुन्छ, तर यसरी हामीले जिम्माहरू बाँडफाँड गर्दाखेरि एक शिक्षकलाई पनि धेरै नै सजिलो हुन आउँछ होइन। किनभने अब कति कामहरू यो जुन यो हामीले भनेको कामहरू हुन्छ जस्तै कपी सङ्कलन गर्ने, मोनिटर भइदिने, लाइन मोनिटर हुने कामहरू, त्यो काम धेरै जसो शिक्षकको जिम्मा हो, तर यो कामलाई चाहिँ हामीले बच्चाहरूलाई नै दिँदाखेरि चाहिँ के हुन्छ भने शिक्षकको काम पनि हल्का नै हुन्छ। त्यो किसिमले एउटा शिक्षकले जुन बोझ पर्छ होइन कक्षा कोठामा पढाउने काम गर्ने सिलसिलामा त्यो जुन गाह्रो आइपर्छ त्यो चाहिँ कम हुन जान्छ। त्यसैले यो जिम्मेवारी चार्ट र कार्यतालिका बनाउँदा चाहिँ त्यो अर्को एउटा धेरै ठुलो फाइदा हुन्छ।
शिक्षक साथीहरू, उहाँले भन्नुभए जस्तै हामीले कार्यतालिकाको माध्यमबाट विद्यार्थीहरूलाई जिम्मेवारी बोध गराई एक जिम्मेवार व्यक्ति बन्न प्रोत्साहन गरौँ।
असल अभिभावकत्व अन्तर्गत आज हामी मायाका पाँच भाषाको बारेमा छलफल गर्नेछौँ।
एकचोटि आँखा बन्द गरेर आफ्नो बाल्यकाल सम्झनुहोस्। बाल्यकालमा तपाईँको आमा बुवाले तपाईँलाई के गर्दा माया गरेको हो र के गर्दा माया गरेको होइन भन्ठान्नुहुन्थ्यो। यसमा हामी हरेकको भिन्दा भिन्दै उत्तर हुन सक्छ। यसै गरी बालबालिकाहरूले बुझ्ने मायाका भाषाहरू पनि विभिन्न थरीका हुन्छन्।
मानिसहरूले विभिन्न क्रियाकलापबाट आफ्नो माया व्यक्त गर्ने गर्दछन्। तपाईँले गरेको माया र बालबालिकाले खोजेको माया मेल नखाँदा बालबालिकाहरूमा तपाईँप्रति नकारात्मक भावना आउन सक्छ। मायाका पाँच भाषाहरू छन्, यस धारणालाई बुझ्न अब भने केही उदाहरणहरू सुनौ।
गुणात्मक समय दिनु।
ल भन त, तिमीहरूलाई यो कथामा के मन पर्यो?
मिस, मलाई त आमा खरायोले बच्चाहरूलाई कथा भनेर सुताएको मन पर्यो।
हो,
थाहा छ मिस, मेरो बाबाले र आमाले पनि मलाई सधैँ कथा भनेर सुताउनु हुन्छ नि।
मिस, मेरो बुबा त मसँग खेल्नु पनि हुन्छ, मलाई कति धेरै कुराहरू सिकाउनुहुन्छ।
कथामा जस्तै मेरो आमा बाबाले मसँग कुराकानी गर्नुहुन्छ, मेरो कुरा पनि सुन्नुहुन्छ।
मेरो बाबाको त फुर्सद नै छैन, कहिले कथा भन्नुहुन्न।
खेल्नु त हुन्छ होला नि।
मसँग खेल्नु पनि हुन्न मिस।
मेरो बुबा पनि मसँग कहिले खेल्नुहुन्न, मलाई जहिले गाली गर्नुहुन्छ मिस। मेरो कुरा पनि सुन्नुहुन्न, मलाई माया नै गर्नुहुन्न।
बालबालिकाहरूलाई आफ्नो आमा बुबा आफूसँग बसेर खेल्ने पढ्ने क्रियाकलाप गरेको असाध्यै मनपर्छ। आमा बुबाले कथा सुनाएको राम्रोसँग सुन्न मन पराउँछन्। अघिको नाटकमा जस्तै कुनै कुनै बालबालिकाहरूलाई आफ्ना आमा बुबाले आफूलाई समय दिँदा, आफूसँग खेलिदिँदा, आफूसँगै हाँसिदिँदा, कामहरू गरिदिँदा, आफ्नो कुरा सुनिदिएमा आफूलाई माया गरेको हो भन्ठान्छन्। गुणात्मक समय दिनु प्रथम मायाको भाषा हो।
प्रशंसा, समर्थन र प्रोत्साहन।
आमा, मैले हजुरको लागि बनाएको कार्ड कस्तो छ?
ए, कस्तो राम्रो रहेछ। ऊ त्यहाँ राखिदेऊ, पछि हेर्छु।
बुबा, हेर्नुहोस् न, आज मैले कक्षामा हाम्रो परिवारको चित्र बनाएको, मिसले कस्तो राम्रो छ भन्नुभएको छ।
ए हो र, खै हेरौँ त, आहा, कस्तो राम्रो चित्र बनाएको रहेछ त।
आमा, आज सीताले कलम ल्याउन बिर्सेकी रहेछ। मसँग दुईवटा कलम थियो, मैले एउटा कलम उसलाई लेख्न दिएँ।
ए हो र, ठिक गर्यो, सेयर गर्नु राम्रो कुरा हो नि, बाँडीचुँडी गर्नुपर्छ।
हामीले बालबालिकाहरूको कामलाई महत्त्व दिनुपर्दछ। उनीहरूले गरेको कामलाई प्रशंसा गर्नु वा सकारात्मक तरिकाबाट कुराकानी गर्न जरुरी छ। केही बालबालिकाहरूको लागि प्रशंसा र सकारात्मक कुराकानी गर्नुलाई माया गरेको हो र यसैबाट उनीहरूले माया महसुस गर्दछन्। अभिभावकबाट प्रशंसा गर्दा उनीहरूमा आत्मविश्वास बढ्ने र आफ्नो काम राम्रोसँग गर्ने हुन्छन्। सम्झनुहोस्, मायाको दोस्रो भाषा प्रशंसा, समर्थन र प्रोत्साहन गर्नु हो।
शारीरिक स्पर्श।
आमाले त मलाई कति माया गर्नुहुन्छ, सधैँ मलाई स्कुल छाडेर जाँदा अँगालो हाल्नुहुन्छ।
मेरी आमाले मलाई जहिले पनि कथा भन्नुहुन्छ अनि टाउकोमा सुनसुमाएर सुताउनुहुन्छ, मलाई साह्रै मनपर्छ।
मेरी आमाले त मलाई जहिले गाली गर्नुहुन्छ, उहाँलाई छोयो कि रिसाएर कराउनुहुन्छ।
मेरी आमाले पनि मलाई स्कुलबाट आएपछि नजिकै राखेर मेरो कुरा सुन्नुहुन्छ नि।
आमा बुबाले बालबालिकाहरूले गरेको राम्रो कामलाई कारणसहित प्रशंसा र प्रोत्साहन गर्नुपर्छ, जसको माध्यम मुस्कान, ढाप दिने, सकारात्मक शब्दहरू जस्तै स्याबास, आहा, राम्रो आदि प्रयोग गर्ने। कति बालबालिकाहरूलाई सकारात्मक शारीरिक स्पर्श, अँगालो हाल्ने, हात समाउने, काखमा राख्ने, बोक्ने वा आमा बुबाले सुमसुमाएको मनपर्ने हुन्छ। मायाको तेस्रो भाषा शारीरिक स्पर्श हो।
उपहार दिनु।
बाबु, तिमीले परीक्षामा धेरै मेहनत गरेको हुँदा आज हामी तिमीलाई मनपर्ने खाना पकाउँदैछौँ।
मेरी छोरीले आजकल त नबनिको नै आफ्नो कोठा मिलाउन थालेकी छ, त्यसैले तिम्रो कोठालाई अझ राम्रो बनाउन मैले यो फोटो ल्याइदिएकी छु।
आजकल त तिमी बोलाउँदै नबोलाइकन समयमै उठ्न थालेकी छौ, त्यसैले तिमीलाई यो घडी उपहार ल्याइदिएको छु।
शिक्षक साथीहरू, कोही बालबालिकाहरूले उपहार पाएको नै माया पाएको हो भन्ठान्छन्। उनीहरूलाई मनपर्ने सामान र अन्य उपहार दिँदा आमा बुबाको माया महसुस गर्छन्। मायाको चौथो भाषा उपहार दिनु हो।
सेवाको कार्य।
मलाई मेरा आमा बाबाले गाह्रो परेको बेला मद्दत गर्नुहुन्छ र मलाई मेरो काममा सघाउनुहुन्छ।
मलाई पनि आमाले सघाउनुहुन्छ।
मलाई पनि मेरी आमाले जुत्ताको फिता बाँध्न सघाउनुहुन्छ नि।
कति बालबालिकाले आफ्ना लागि आमा बुबाले आफ्नो काममा सहयोग गरेको नै माया गरेको भन्ठान्छन्। तपाईँको संलग्नता, सहानुभूति र सहयोग नै उनीहरूका लागि माया हुन्छ। हामीले उनीहरूलाई आवश्यक परेको बेला सहयोग र मद्दत गर्नु नै मायाको पाँचौँ भाषा हो।
शिक्षक साथीहरू तथा अभिभावकहरू, हामी हाम्रा बालबालिकालाई धेरै माया गर्छौँ अनि आफ्नो माया उनीहरूलाई देखाउँछौँ, तर के हाम्रा बालबालिकाले हामीले गरेको मायालाई मायाको रूपमा लिन्छन् त? हामीले आफ्नो बालबालिकालाई मायाको कुन भाषा महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्नुपर्छ र यसै अनुसार हामीले मायाको भाषा प्रयोग गर्नुपर्छ, जसको फलस्वरूप हामीले दिने माया र बालबालिकाले लिएको मायामा मेल खान जान्छ।
आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा radiobalsikai.rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।